यू रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति पदमा उम्मेद्वारी दर्ता गराउन एक दिन बाँकी रहँदा उम्मेद्वार चयनका विषयमा दलहरू द्विपक्षीय तथा बहुपक्षीय छलफलमा सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। मुलुकको परराष्ट्र नीति नेपाल र नेपालीको हितमा हुनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। र रूसमाथि नयाँ प्रतिबन्ध लगाउने G7 को निर्णय।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिएर आउँछ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूले कांग्रेससँग निर्णायक छलफल गरेर राष्ट्रपति उम्मेद्वारको विषयमा टुंगो लगाउने समझदारी गरेका छन्। सिंहदरबारमा हिजो भएको बैठकमा तीन दलका शीर्ष नेताको बैठकपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनबारे छलफल जारी रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले पुरानो पाँचदलीय गठबन्धन बिउताउने अथवा अहिलेकै गठबन्धनलाई निरन्तरता दिने भन्नेमा कुनै टुंगो नलागेको र आज पनि छलफल जारी रहने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले अहिले सबै दलका नेताहरू आआफ्नो ढंगले छलफलमै व्यस्त रहेको र आज आफूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका साथै नेपाली कांग्रेसका नेताहरूसँग निर्णायक छलफल गर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रले सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने धारणा राख्दै आएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच पनि हिजै छलफल भएको थियो। सिंहदरबारमा भएको भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनमा उम्मेद्वार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको जनाइएको छ। छलफलपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले दलबीचको छलफल जारी रहेको र यही फागुन 13 गतेसम्म राष्ट्रपतिको उम्मेद्वार टुंगो लाग्ने जानकारी दिनुभयो। भेटपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विभिन्न विकल्पमा छलफल भइरहेको र देशलाई हित हुने विकल्प रोज्ने बताउनुभयो। यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव बीच पनि हिजै भेटवार्ता भएको छ। सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र सरकार सञ्चालन लगायतका विषयमा छलफल भएको जसपा अध्यक्ष यादवले जानकारी दिनुभयो। अध्यक्ष यादवले राष्ट्रपतिमा नेकपा एमाले, नेपाली कांग्रेस र एकीकृत समाजवादी लगायतका दलको दावी रहेकाले त्यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्ने बताउनुभयो। नेपाली कांग्रेसलाई पनि समेट्नुपर्ने आवश्यकता अनुरूप सो अनुरूपको सहमति चाहिनेमा प्रधानमन्त्री प्रचण्डको जोड रहेको अध्यक्ष यादवले बताउनुभयो। यसैबीच राष्ट्रपति उम्मेद्वारको विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन बैठक बोलाएको छ। भोलि बिहान 8:30 बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो। यही फागुन 25 गते हुने राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत आज अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ। मतदाता नामावलीमा समावेश, नाममा दावी विरोध, उजुरी र छानबिनपछि आज नामावली प्रकाशन गर्ने कार्यतालिका छ। निर्वाचन कार्यतालिका अनुसार भोलि उम्मेद्वारी दर्ता हुनेछ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदान स्थल तोकिएको छ। मतदानका लागि 2 वटा मतदान केन्द्र रहनेछन्। राष्ट्रपतिका लागि फागुन 25 गते बिहान 10 बजेदेखि 3 बजेसम्म मतदान हुनेछ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति पद आफ्ना लागि प्राथमिकतामा नरहेको बताउनु भएको छ। पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्ने पात्र छनौटका विषयमा नेपाली कांग्रेस लगायतका दलको सहमतिमा अन्तिम निर्णय लिन छलफल भइरहेको बताउनुभयो। शक्तिको बाँडफाँडमा पार्टीको भूमिका हुनुपर्ने धारणा राख्नुहुँदै अध्यक्ष नेपालले पछिल्लो पटक विकास भएका राजनैतिक भेटघाट र घटनाक्रमका विषयमा संचार माध्यममा आएका समाचारका पछाडि नलाग्न आग्रह गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई वर्षपछि आफ्नो भेटवार्ता भएको जानकारी गराउनुहुँदै अध्यक्ष नेपालले कम्युनिष्ट एकताका साथै राष्ट्रपति निर्वाचनमा सर्वसम्मत पात्र खोज्ने विषयमा सामान्य छलफल भएको स्पष्ट पार्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जस्तो सुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पछ्याएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताउनु भएको छ। नेकपा एमालेको संगठन सुदृढीकरणका लागि संचालित मिशन ग्रास रूट अभियानका सन्दर्भमा हिजो बालकोट स्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सत्तामा पुग्नु मात्रै अन्तिम सत्य नरहेको बताउनुभयो। अध्यक्ष ओलीले अहिलेको सत्ता सहकार्यलाई भत्काएर पुरानै गठबन्धन स्थापित गर्ने र नेपाल अस्थिरतातिर धकेल्ने काम भइरहेको भन्नुहुँदै यसले लोकतन्त्रलाई कमजोर बनाउने दावी गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित राजर्षि जनक विश्वविद्यालयको छैठौं सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयले मुलुकको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गरेर मुलुकका लागि आवश्यक जनशक्तिको खाँचो पूर्ति गर्न सहयोग पुर्याउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले विद्यार्थीलाई कोरा सैद्धान्तिक ज्ञान भन्दा पनि जीवनोपयोगी रोजगारीमूलक तथा समाज र देशलाई रूपान्तरण गर्न सहयोग पुर्याउने उच्च शिक्षाको प्रवर्धनमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। उहाँले वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरे बमोजिम निशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो। यसै गरी हिजै काठमाडौँको टुरी खेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा संचालित 17 ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभयो। उहाँले वर्तमान अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको पनि बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको परराष्ट्र नीति नेपाल र नेपालीको हितमा विश्व समुदायबाट अधिकतम सद्भाव जुटाउन केन्द्रित हुनुपर्ने बताउनु भएको छ। नेपाल विश्व सम्बन्ध परिषदको हिजो काठमाण्डुमा आयोजित 75 वार्षिक उत्सव समारोहमा राष्ट्रपति भण्डारीले नेपालको छवि उच्च राख्न र नेपाल र नेपालीको हितको सुरक्षा गर्न परराष्ट्र नीति केन्द्रित हुनुपर्ने बताउनुभयो। राष्ट्रपति भण्डारीले पर्वतीय मुलुकहरूको विकास तथा भू परिवेष्टित राष्ट्रहरूको पारवहन अधिकार सुनिश्चित गर्न नेपालले अन्तर्राष्ट्रिय मञ्च हरूमा निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिनुभयो।
हाम्रो परराष्ट्र नीतिको प्रमुख उद्देश्य नेपाल र नेपाली जनताको हित प्रवर्धन गर्नु हो। अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्न र सबै देशबाट अधिकतम सद्भाव समर्थन र सहयोग प्राप्त गर्न प्रभावकारी कूटनीतिको माध्यमबाट अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्नु पर्दछ। भूपरिवेष्टित राष्ट्रहरूको पारवहन अधिकारको पैरवी तथा पर्वतीय मुलुकहरूको विकास सम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय मञ्चमा अगाडि बढाउन नेपालले निरन्तर भूमिका खेल्नु पर्दछ।
राष्ट्रपति भण्डारीले विश्व व्यवस्थालाई न्यायमा आधारित बनाई दिगो शान्ति र समृद्धिको माध्यमबाट जनताको जीवनमा परिवर्तन ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले नेपालका दुई छिमेकी राष्ट्रहरू भारत र चीनले हासिल गरेको तीव्र आर्थिक विकास र समृद्धिबाट लाभ लिन कूटनीतिक क्षमता विकास गर्नुपर्ने पनि उल्लेख गर्नुभयो। कार्यक्रममा परराष्ट्रविद डाक्टर भेगबहादुर थापाले युरोपको युद्ध, जलवायु परिवर्तन तथा कोरोना जस्ता विश्वव्यापी महामारीले परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा चुनौती थपेको बताउनुभयो। सम्बन्ध परिषदका अध्यक्ष हेमन्त खरेलले दिगो विकासका लक्ष्यहरू हासिल हुने गरी अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन नेपालले प्रभावकारी कूटनीतिक पहल गर्न जरूरी रहेको बताउनुभयो। उप प्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अगाडि बढ़ने बताउनु भएको छ। उहाँले सड़क विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रमा साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने बताउनुभयो। अनुगमनका क्रममा मन्त्री श्रेष्ठसँगै नेपालका लागि चिनिया राजदूत छन सुङ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह लगायत चिनिया दूतावास तथा भौतिक पूर्वाधार तथा भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो। त्यसक्रममा चिनिया राजदूत छनले नेपाल सरकारले कामलाई तदारुकता दिएको पाइएकाले छिट्टै काम अगाडि बढ़ाउने बताउनुभयो। उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल भारतको बेंगलोरमा आज र भोलि हुने G20 अर्थमन्त्रीको सम्मेलनमा भाग लिन हिजो भारत प्रस्थान गर्नुभएको छ। त्यस अवसरमा उप प्रधान तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्नुहुने कार्यक्रम छ। नेपाल G20 सदस्य राष्ट्र नरहे पनि भारतले अध्यक्षता लिएका बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गर्ने गरेको छ। G20 भारत, चीन, जापान, अमेरिका, बेलायत लगायत राष्ट्र रहेका छन्। उप प्रधानमन्त्री पौडेल यही फागुन 13 गते स्वदेश फर्कनुहुने अर्थ मन्त्रालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि सम्बन्धी तथ्याङ्क सुरक्षित बनाउन नियामक तथा सेवा प्रदायकलाई निर्देशन दिनुभएको छ। काठमाण्डुमा हिजो आयोजित नेपालमा 5G चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा उहाँले नेपालको डाटा र सूचना राष्ट्रियतासँग जोड़िएको भन्दै त्यसलाई सुरक्षित र बलियो बनाउनुपर्ने खाँचो ल्याउनुभयो। संचार मन्त्री शर्माले प्रविधिका क्षेत्रमा भएको पछिल्लो विकासलाई नेपालले अवलम्बन गर्नुपर्नेमा जोड़ दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय सहमति कायम गरेर नयाँ राष्ट्रपति चयन गर्नुपर्ने बताउनु भएको छ। उद्योग वाणिज्य संघ भोजपुरद्वारा हिजो आयोजित कार्यक्रममा मन्त्री किराँतीले राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक भएकाले राष्ट्रिय सहमतिको विकल्प नरहेको बताउनुभयो। मन्त्री किराँतीले दलका बीचमा पदको बाँडफाँड भएको र राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिँदा पनि फरक नपर्ने धारणा राख्नुभयो। देशका 15 जिल्लामा हात्तीपाईले रोग विरूद्धको औषधि खुवाउन शुरू गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजोदेखि यही फागुन 25 गतेसम्म हात्तीपाईले रोग विरूद्धको औषधि 15 जिल्लामा खुवाउन थालेको हो। मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा यो औषधि खुवाउन थालिएको छ। औषधि 2 वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दिपेन्द्र रमण सिंहले जानकारी दिनुभयो। पाल्पा जिल्लाको ग्रामीण भेगका विद्यार्थीहरू अझै पनि दैनिक 4-6 घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन्। लामो दूरीको यात्राका कारण विद्यार्थीमा शारीरिक तथा मनोवैज्ञानिक असर पर्नुका साथै अध्ययनमा समेत बाधा पुगेको बालबालिकाहरू बताउँछन्। पाल्पाबाट विष्णु खनालको रिपोर्ट।
पाल्पाको तिनाउ गाउँपालिका पाटनकी पुष्पा बगाले रिप्दीकोट गाउँपालिकाको ढुस्टुङमा रहेको नारायण माविमा कक्षा 10 अध्ययन गर्नुहुन्छ। आधारभूत तहसम्म गाउँमै अध्ययन गर्नुभएकी बगाले दैनिक 6 घण्टा भन्दा बढी हिँडेर विद्यालय जाने आउने गर्नुहुन्छ।
बिहान 9 बजेको ट्युसन भेट्न आउनुपर्छ, साँझ फेरि ट्युसन पढेर जाँदाखेरि रात परिसकेको हुन्छ। हामीले स्कुलको गृह कार्यहरू गर्न सकिँदैन र नियमित विद्यालय आउन पनि सकिँदैन।
त्यस्तै सोही विद्यालयमा कक्षा 10 अध्ययनरत लुम्बास गाउँका अनिल गाहालाई पनि बिहान 6 बजे उठेर विद्यालय नहिँड्ने हो भने विद्यालय समयमा पुगिँदैन कि भन्ने पीर छ।
हामीलाई धेरै टाढा रहेको छ स्कुल आउन, बिहान 6 बजेदेखि हिँडेर ट्युसन भेट्न आउनुपर्छ, सरले दिएको गृह कार्य सम्पन्न गर्न सकिँदैन।
विद्यालयमा अधिकांश मगर समुदायका विद्यार्थीहरूको बाहुल्यता रहेको छ। विद्यालयमा आउने विद्यार्थीहरू लामो दूरीको हिँडाइले गर्दा शैक्षिक गुणस्तरमा समेत प्रभाव परेको बताउनुहुन्छ विद्यालयका प्रह ढालबहादुर उचाइ।
हाम्रो नारायण माध्यमिक विद्यालय विद्यार्थीहरू टाढा टाढाबाट आउनुपर्ने अवस्था देखिएको छ। दैनिक रूपमा चाहिँ उनीहरूको 6 घण्टाको चाहिँ हिँडाइ छ। विद्यालयमा उनीहरूलाई बासको र गासको एउटा व्यवस्था गर्न नसकेको अवस्थामा शैक्षिक गुणस्तरमा र उनीहरूको भविष्यमाथि नै समस्या सिर्जना भइरहेको छ।
रिप्दीकोट गाउँपालिकामा 13 माध्यमिक विद्यालय छन्। भौगोलिक विकटता भएको कारण विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई आउजाउ गर्न निकै समस्या छ। गाउँपालिकाले विद्यालय टाढा हुने विद्यार्थीका लागि विद्यालय नजिकै राख्ने वातावरण मिलाउने बताउनुहुन्छ रिप्दीकोट गाउँपालिका पालिकाका अध्यक्ष नारायण बहादुर कार्की।
जो विद्यार्थी टाढाबाट आउनु भएको छ उहाँहरूलाई घरैबाट आउन जान एकदम समस्या भइरहेको छ। गाउँपालिकाले आफूले चाहिँ गर्नुपर्ने सहयोग उहाँहरूलाई त्यही नजिकतिर राखेर अथवा चाहिँ केही व्यवस्था गरेर भए पनि उहाँहरूलाई सजिलो हुने गरेर चाहिँ वातावरण तयार गर्न लागिरहेको छ अनुरोध।
देशको भविष्यसँग जोडिएका बालबालिकाहरूलाई सहज ढंगबाट गुणस्तरीय शिक्षा दिलाउनु सरकारको दायित्व हो। लामो हिँडाइ तथा शारीरिक थकानले गर्दा विद्यार्थीको अध्ययनमा समेत नकारात्मक असर पर्न सक्ने भएकाले बाल मनोविज्ञानलाई असर पर्न नदिन सरकारवाला निकायले समयमै ध्यान दिन जरुरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पाल्पाबाट लागौं पाँचथरतर्फ। जिल्ला अस्पताल पाँच थरमा सेवा वृद्धिका लागि विशेषज्ञ चिकित्सक थप भएसँगै सेवाग्राहीहरूले जिल्लामै प्रभावकारी सेवा लिइरहेका छन्। हाडजोर्नी लगायतका शल्यक्रिया जिल्ला अस्पतालमै उपलब्ध भएपछि ग्रामीण भेगका बिरामीहरू लाभान्वित भएका छन्। दुर्गा खनालको रिपोर्ट।
जिल्ला अस्पताल पाँच थरमा बिरामीलाई दिइने सेवामा वृद्धि गर्न विशेषज्ञ चिकित्सक थप भएसँगै सेवाग्राहीहरूले जिल्लामा नै सेवा लिइरहेका छन्। हाड जोर्नी तथा नसा, हाइड्रोसिल, एपेन्डिसाइड, मलद्वार र पित्त थैलीका रोगहरूको शल्यक्रिया अस्पतालमै हुने गरेको छ। अस्पतालमै सेवा उपलब्ध भएपछि ग्रामीण भेगका बिरामीहरू लाभान्वित भएका छन्।
अपरेशन हुने भएपछि नानीको पनि धेरै राम्रो हुने भयो, खर्चबाट पनि बचत हुने भयो।
हातखुट्टा भाँचिएको हरेको यस्तो हात जोड्नेहरू यहाँ हुँदैन थियो, अहिले भएको देख्दा मलाई यो पाँच थरमा राम्रो भएको अनुभव।
दाउरा गर्दाखेरि भाँचिएको अनि यही उपचार भएर खुसी लागेको छ।
अस्पतालले हाड जोड्ने तथा नसा रोग ओपिडी सेवा, हाड जोड्ने रोग सम्बन्धी शल्यक्रिया सेवा, ओपिडी सेवा, एनेस्थेसिया सेवा थप गरेको छ। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर देवमान लिम्बु:
साढे एक महिना भयो हामीले सुरु गरेको अपरेसन, त्यस वक्तमा लगभग 65-70 जनाको मेजर अपरेसन नै गरियो। पहिला त्यस्तो सुविधा थिएन, अहिले सुविधा भयो, हामीले गरिरहेका छौँ। सरकारी अस्पताल पनि भएको कारणले गर्दाखेरि सरकारले तोकेको दर हेरेर हामी गरिरहेका छौँ, त्यहाँको मान्छेहरूले धेरै ठुलो सुविधा पाएछन्।
जिल्लामा स्वास्थ्य बिमा गर्नेको संख्या न्यून रहेको छ। स्वास्थ्य बिमा गरे नागरिकलाई आर्थिक राहत पुग्नेछ। पुनः डाक्टर लिम्बु:
यहाँको चाहिँ बिमा गरेको प्रतिशत चाहिँ एकदमै कम छ। लगभग मैले गर्दाखेरि 10 जना ओपिडीमा 1 जना मात्र बिमा गरेका पाइन्छ। बिमा गरेको खण्डमा चाहिँ यहाँ अपरेसन चार्जहरू तिर्न पर्दैन, तर यहाँको मान्छेले चाहिँ यही कुरालाई सिकेर बिमा गर्दै भए यहाँनिर धेरैले चाहिँ आर्थिक रूपमा सुलभ पनि हुन्थ्यो, उनीहरूलाई भार पनि पर्दैन थियो।
जिल्लामा 50 सयको अस्पतालका लागि सुविधा सम्पन्न भवन छ। पूर्वी पहाड़ी जिल्ला पाँचतर सहित ताप्लेजुङ, इलाम र तेह्रथुमका बासिन्दाले राम्रो स्वास्थ्य सेवा पाउन कठिन भइरहेका बेला केही राहत मिलेको छ। 50 सयको अस्पताल भवन भए पनि अझै पनि 1500 दरबन्दी मात्र रहेको छ। अस्पतालमा रहेको आईसीयू जनशक्ति नहुँदा सञ्चालन हुन सकेको छैन। 50 सयमा चाँडै स्तर उन्नति गर्न जरूरी देखिन्छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँचतर।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ सहित 7 राष्ट्रको अन्तर्राष्ट्रिय समूह G7 ले रूसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ। रूसले युक्रेनमाथि आक्रमण गरेको 1 वर्ष पूरा हुन लागेको पूर्व सन्ध्यामा G7 मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा युक्रेनमा दिगो शान्तिका लागि मतदानको तयारी गरिरहेका बेला क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेको G7 का मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका हुन्। चीनको उत्तरी भित्री मंगोलिया क्षेत्रमा रहेको कोइला खानी भाँसिदा कम्तीमा 4 जनाको मृत्यु भएको छ। घटनामा 50 भन्दा बढ़ी कामदार हराइरहेका छन्। खानीमा पुरिएका मजदूरहरूको खोजी र उद्धारका लागि 900 भन्दा बढ़ी उद्धारकर्मी खटिएका छन्। इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा कम्तीमा 11 जना प्यालेस्टिनीहरू मारिएका छन्। घटनामा 100 भन्दा बढ़ी घाइते भएका छन्। इजरायलमा आक्रमण गर्ने योजना बनाएका 3 जनालाई लक्षित गरी कार्यवाही गरिएको इजरायलले जनाएको छ। इजरायल डिफेन्स फोर्स र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्। इस्लामिक जिहाद लड़ाकु समूहले इजरायली सेनासँगको भिडन्तमा आफ्ना 2 कमाण्डर मारिएको पनि बताएको सीएनएनले जनाएको छ। अब आर्थिक समाचार।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने भएपछि त्यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन्। गत पुष 17 गतेदेखि आन्तरिक उडान शुरू गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रूल्स IFR प्रणाली बिहिबारदेखि लागू भएको र यसबाट रात्रिकालीन उडानका लागि आवश्यक सबै पूर्वाधार तयार भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो। यससँगै रात्रिकालीन उडानका लागि विमान कम्पनीहरूले पनि आफ्नो तयारी शुरू गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै त्यस विमानस्थलबाट हाल दिउँसो 4 बजेसम्म मात्र उडान हुने गरेकोमा अब हुने रात्रिकालीन उडानले सहज बनाउने र पर्यटन प्रवर्धनमा टेवा पुग्ने पोखरा पर्यटन परिषदका महासचिव संजय कान्त सिगदेलले बताउनुभयो। नेपाल बीमा प्राधिकरणले गण्डकी प्रदेशको तनहु जिल्लाको ब्यास नगरपालिका र लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। तनहु जिल्लाको ब्यास नगरपालिकामा भएको कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेउपानेले बीमा कम्पनीहरूले बीमा गर्नुभन्दा अगाडि बीमा लेखका बारेमा स्पष्ट जानकारी दिनुपर्ने बताउनुभयो। यसै गरी लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिकामा भएको बीमा सम्बन्धी सचेतनामूलक अन्तर्क्रिया कार्यक्रममा मध्य नेपाल नगरपालिकाका प्रवक्ता रामचन्द्र भण्डारीले बीमा कम्पनीहरूले घर घरमा गएर बीमा गरे जस्तै बीमा दावी भुक्तानी पनि घर घरमा नै गएर गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो। ती कार्यक्रममा सहभागीहरूले प्रलोभनमा परेर बीमा गर्दा बीमा शुल्क बुझाउन नसक्ने अवस्था आएको, बीमा गर्नुभन्दा अगाडि बीमा लेखका बारेमा राम्रोसँग जानकारी नदिने गरेको, जीवन बीमा गर्दा स्वास्थ्य अवस्थाबारे नसोध्ने तर बीमा गरिसकेपछि भने दीर्घ रोगी रहेको भन्ने गरेको लगायतका गुनासाहरू गर्नुभएको थियो। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले ठोस नीतिगत व्यवस्था गरी बीमा कार्यक्रमलाई अगाडि बढ़ाउन नगरपालिकासँग आग्रह गर्नुभयो। लामो समयपछि पानी परेपछि इलामका किसान खुशी भएका छन्। असोजको पहिलो हप्तादेखि पानी नपरेकोमा बुधबार साँझदेखि रातीसम्म पानी परेकाले त्यस क्षेत्रका किसान खुशी भएका हुन्। पानी परेपछि अलैची र चिया किसानका साथै आलु तोरी तथा तरकारी लगाएका किसानले पनि राहत महसुस गरेका स्थानीय सन्तोष राईले बताउनुभयो। लघुवित्त संस्थाहरूको शेयर मूल्यमा उच्च अंकको गिरावट देखिएपछि बिहिबार नेप्से परिसूचक 57.74 अंकले घटेको छ। यसरी परिसूचक घटेर बिहिबार नेप्से 2022.64 बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आर्थिक समाचारका साथमा सुरेन्द्र मणि त्रिपाठी, अब खेल समाचार।
आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गतको घरेलु मैदानमा आयोजना भएको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली टोलीका खेलाड़ीले जनै 2,00,000 पुरस्कार पाउने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार स्कटल्याण्ड र नाभिबिया रहेको घरेलु सिरिज खेल्ने नेपाली खेलाड़ीलाई प्रति व्यक्ति 2,00,000 रूपियाँ पुरस्कार दिने घोषणा गर्नुभएको हो। प्रधानमन्त्रीले बिहिबार दिउँसो खेलाड़ीहरूलाई बालोटार बोलाएर बधाई दिनुका साथै पुरस्कार दिने घोषणा गर्नुभयो। लीग टू च्याम्पियन बनिसकेको स्कटल्याण्ड र नाभिबिया रहेको सिरिजमा नेपालले 4 खेलमा 4 जितेर क्लीन स्वीप गरेको थियो। नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत युएमा हुने त्रिकोणात्मक सिरिजका लागि टीम घोषणा गरेको छ। क्यानले बिहिबार पूर्व कप्तान सन्दीप लामिछाने बिना 15 सदस्यीय टीम घोषणा गरेको हो। नेपाली टोलीले दुबईमा घरेलु टोली तथा पुवा न्युगिनीसँग खेल्नेछ। नेपाली टोलीमा श्याम मौसम ढकाल र प्रतीक जीसी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्। नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन्। बिहिबारदेखि केपी ओली कपको समूह चरणका खेलहरू शुरू भएका छन्। खेलको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो। ललितपुर स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा सातौं बाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई 2-1 गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको छ। सातौं बाटोको जितमा दीपकराज सिंह ठकुरीले 2 गोल गरे। पुलिसका प्रवीण थापाले 1 गोल फर्काए। अब सातौं बाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्युरो टीम एनआरटी बीचको विजेतासँग खेल्नेछ। आर्मी र एनआरटी बीचको खेल शुक्रबार बिहान 11 शुरू हुनेछ। त्यस्तै शुक्रबार दिउँसो मचिन्द्र फुटबल क्लब र चर्च भोइस क्लब बीच प्रतिस्पर्धा हुनेछ। आयोजक राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा 8 टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले उपाधि सहित 10,00,000 नगद तथा उपविजेताले 5,00,000 नगद प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा ए डिभिजन लीगका 7 र 1 आयोजक टोली केपी ओली एएफसी गरी 8 टीमले प्रतिस्पर्धा गर्नेछन्।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज प्रदेश एक बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै प्रदेश एकका पहाड़ी भागका 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.3 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:34 भयो भने सूर्यास्त भरे साँझ 6:01 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति पदमा उम्मेद्वारी दर्ता गराउन 1 बाँकी रहँदा उम्मेद्वार चयनका विषयमा दलहरू द्विपक्षीय तथा बहुपक्षीय छलफलमा, सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। मुलुकको परराष्ट्र नीति नेपाल र नेपालीको हितमा केन्द्रित हुनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़ र रूसमाथि नयाँ प्रतिबन्ध लगाउने G7 को निर्णय। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार। सकियो 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।